नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
250 रुपियाँको सामान खरिद गर्दा 10 लाखको बम्पर उपहार, कार्यवाहीको डर देखाएर होइन, पुरस्कार दिएर कर संकलन बढाउने अर्थ मन्त्रालयको नयाँ प्रयोग।
स्थानीय तह उम्मेद्वार छनौटका लागि रासोपाले बनायो 5 बुँदे मापदण्ड, पैसा र पहुँचको दुरुपयोग गर्ने आकांक्षीलाई तत्काल निष्कासन गर्ने।
अदालतको आदेशसँगै देउवा कोइराला पक्ष उत्साहित, गगन थापा नेतृत्वको संस्थापन पक्षद्वारा 24 गते केन्द्रीय समिति बैठक आह्वान।
वाम गठबन्धन बीच सहमति भए पनि प्रदेशहरूमा सरकार गठनमा अन्योल, साना दलहरूको भूमिका निर्णायक।
आज शुक्रबार, शुक्रबारको कला साहित्यमा डिजिटल युगको चुनौती बीच नेपाली समाजको वास्तविक ऐना बन्दै रङ्गमञ्च, चर्चित रङ्गकर्मी मोहन अभिलाषीसँग विशेष संवाद सहितको रिपोर्ट।
र खेल प्रसङ्गमा 1000 आधिकारिक गोलको ऐतिहासिक दौडमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो।
कार्यक्रम सुरु गरौँ। पुरस्कार दिएर कर संकलन बढाउने अर्थ मन्त्रालयको नयाँ प्रयोग सम्बन्धी प्रसङ्गबाट। व्यापारीलाई जरिवाना र दण्डको डर देखाएर मात्र कर संकलन गर्ने परम्परागत शैलीलाई पन्छाउँदै सरकारले अब उपभोक्तालाई नै फकाएर र लोभ्याएर करको दायरा बढाउने नयाँ रणनीति अप्नाएको छ। बिल मागौँ पुरस्कार जितौँ भन्ने मूल नाराका साथ अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम औपचारिक रूपमा आजबाट सुरु गरेका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक सर्वसाधारणले स्थानीय शिवकृष्ण जनरल स्टोरबाट जम्मा 250 रुपियाँको किराना सामान खरिद गर्दा सायदै सोच्नु भएको थियो होला, त्यो 250 रुपियाँको खरिदले उहाँलाई रातारात लखपति बनाउनेछ। तर सरकारको नयाँ योजना अन्तर्गत उहाँ 10 लाख रुपियाँको बम्पर उपहार जित्न सफल हुनु भएको छ। साउन 1 गतेदेखि सुरु भएको यस उपहार योजनाको पहिलो 15 दिनको नतिजा सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कम्प्युटर प्रणाली मार्फत विजेताहरू छनौट गर्नुभयो। दैनिक 15 जना विजेताले जनही 1,33,334 रुपियाँ कर कट्टी अघि प्राप्त गर्दा एकजनाले 10 लाखको बम्पर पुरस्कार हात पार्नु भएको हो। दण्डभन्दा प्रोत्साहनको नीति प्रभावकारी हुने तर्क गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भन्नुहुन्छ, सामान किन्दा बिल नलिने नेपाली उपभोक्ताको पुरानो बानीमा परिवर्तन ल्याउन र छाया अर्थतन्त्रलाई औपचारिकीकरणतर्फ लैजान यो मोडल ल्याइएको हो। ताइवानले सन् 1951 प्रयोगमा ल्याएको युनिफर्म इन्भोइस लटरी तथा इटाली, पोर्चुगल र चीनका सफल अन्तर्राष्ट्रिय अभ्यासबाट प्रेरित भएर यो राष्ट्रिय लोटरी योजना बनाइएको बताइएको छ। नेपालमा डिजिटल भुक्तानी गर्ने उपभोक्ताका लागि यो अझ सहज बनाइएको छ। फोन पे वा बैङ्क QR मार्फत 100 रुपियाँ भन्दा बढी भुक्तानी गर्दा सो विवरण स्वत आन्तरिक राजस्व विभागको सर्भरमा पुग्दछ। साउनका शुरूवाती 15 दिनमै यस्ता 2,56,00,000 भन्दा बढी कारोबार स्वत प्रणालीमा दर्ता भइसकेका छन्। नगद कारोबार गर्नेले भने विभागको नयाँ वेबसाइट price.ird.gov.np गएर बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ। कर छली रोक्न विक्रेतालाई कार्यवाहीको धम्की दिनुको सट्टा उपभोक्तालाई नै भ्याट बिल माग्न प्रेरित गर्ने यो कदमलाई विज्ञहरूले पनि सकारात्मक रूपमा लिएका छन्। यदि यो योजना पारदर्शी र निरन्तर रहन सक्यो भने यसले नेपालको राजस्व संकलनमा क्रान्ति ल्याउनुका साथै बिलिङ कल्चरको विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपाली राजनीतिमा प्रमुख प्रतिपक्षी घटकमध्येको एक नेपाली काङ्ग्रेसभित्रको आन्तरिक सत्ता र वैधानिकताको लडाईँले फेरि नयाँ मोड लिएको छ। गत पुस 27 देखि 30 गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट चयन हुनुभएका सभापति गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने सर्वोच्च अदालतकै अघिल्लो फैसलामाथि पुनः परीक्षण हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहित न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले हिजो बिहिबार अघिल्लो फैसला पुनरावलोकन संकलनका लागि निस्सा अर्थात् अनुमति दिएसँगै काङ्ग्रेसभित्रको शक्ति समीकरण र रणनीतिमा ठुलो फेरबदल आउने सङ्केत देखिएको छ। सर्वोच्चको यो आदेशपछि संस्थापन इतर समूह उत्साहित बनेको छ भने वर्तमान नेतृत्व रक्षात्मक देखिन्छ। यद्यपि मुद्दाको अन्तिम किनारा नलागुन्जेल गगन थापा नेतृत्वको कार्यसमितिले नै आधिकारिकता पाउनेछ। अदालतको यो निर्णय त्यसपछि दुवै पक्षमा छाएको तरङ्ग र आगामी राजनीतिक सम्भावनाबारे तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लिटेल।
नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको वैधानिकताको कानुनी लडाईँ फेरि सुरुवाती बिन्दुमै पुगेर अडिएको छ। गत वैशाख 4 गते सर्वोच्च अदालतकै संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो। तर सोही फैसलामा कानुनी त्रुटि रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनरावलोकनमा जानुभएको थियो। निवर्तमान सभापति देउवाले गत साउन 7 गते र निवर्तमान कार्यवाहक सभापति खड्काले साउन 12 गते दर्ता गराउनु भएको पुनरावलोकन निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले पुनः परीक्षणको बाटो खोलेको हो। सर्वोच्चले न्याय प्रशासन ऐन 2073 दफा 11(2)(ख)(b) अघिल्ला नजिरहरूको परिपालना भए नभएको प्रश्न उठाउँदै मुद्दा पुनरावलोकनको अनुमति दिएको हो। अदालतको यो आदेश लगत्तै संस्थापन इतर समूह अर्थात् देउवा कोइराला पक्ष उत्साहित बनेको छ। अघिल्लो फैसला त्रुटिपूर्ण रहेको आफूहरूको दावीलाई अदालतले स्वीकार गरेको इतर समूहको ठहर छ। पुनरावलोकनको आदेशसँगै इतर समूहले साउन 29 गतेका लागि आह्वान गरेको राष्ट्रिय भेलाबाट पार्टी नै विभाजन हुन सक्ने जुन अड्कलबाजी गरिएको थियो त्यो भने तत्कालका लागि टरेको छ। इतर समूहले पूर्व महामन्त्री एवं बिपी पुत्र डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 551 सदस्यीय मूल आयोजक समिति र 32 उपसमितिहरू गठन गरेर राष्ट्रिय भेलाको तयारी अघि बढाएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ 24 गते घाइते भई उपचारका क्रममा सिङ्गापुर हुँदै हङकङ पुग्नुभएका पूर्व सभापति शेरबहादुर देउवा आगामी साउन 26 गते मङ्गलबार राति काठमाडौँ फर्कदै हुनुहुन्छ। साउन 29 गतेको भेलामा उहाँ आफै सहभागी हुने तयारी रहेको इतर पक्षको दावी छ। कानुनी बाटो पुनः खुलेकाले अब भेलाबाट छुट्टै कार्यसमिति घोषणा जस्ता अप्रिय निर्णय नहुने तर पार्टी पुनर्गठन र विचार मन्थन भने जारी रहने इतर समूहको भनाइ छ। अर्कोतर्फ विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्षले भने अदालतको यो आदेशलाई अप्रत्याशित भनेको छ। नेपाली काङ्ग्रेसभित्रको यो कानुनी तानातानले केवल एउटा पार्टीको आन्तरिक जीवनलाई मात्र होइन समग्र राष्ट्रिय राजनीतिलाई प्रभावित पार्ने निश्चित छ। सर्वोच्चको फैसला कुन दिशामा जाला? साउन 26 पूर्व सभापति देउवाको आगमन र साउन 29 गते राष्ट्रिय भेलाले कस्तो मोड लेला अनि साउन 24 गतेको केन्द्रीय कार्य समिति बैठकले के रणनीति बनाउला यसले नै नेपाली काङ्ग्रेसको भावी यात्रा तय गर्नेछ।
कार्यक्रममा अर्को प्रसङ्ग, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच प्रदेश सरकार सञ्चालनका लागि 3 सहमति भएको 14 बितिसकेको छ। साउन 9 गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच 5 प्रदेशको सत्ता भागभन्डा गर्ने र बाँकी 2 प्रदेशमा अन्य दलसँग छलफल गर्ने समझदारी बनेको थियो। तर सहमति भनेको 2 पुग्न लाग्दा पनि अधिकांश प्रदेशमा नयाँ सरकार गठन हुन सकेको छैन। एकातर्फ एमालेभित्र मुख्यमन्त्रीको आकाङ्क्षीलाई लिएर आन्तरिक किचलो छ भने अर्कोतर्फ मुख्यमन्त्री तय भइसकेका कर्णाली जस्ता प्रदेशमा मन्त्रालय भागभन्डा नमिल्दा 10 मुख्यमन्त्री एक्लै हुनुहुन्छ। बागमती, गण्डकी र लुम्बिनीमा भने साना दलहरू निर्णायक बनिदिँदा वाम गठबन्धनको अङ्कगणित नै अलपत्र परेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
केन्द्रमा शीर्ष नेताहरूले सत्ता साझेदारीको खाका कोरे पनि प्रदेशहरूमा भने सरकार गठन प्रक्रिया झन जटिल बनेको छ। सहमतिका आधारमा एमाले कोशी, बागमती र लुम्बिनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व लिने तय भएको थियो। तर सत्ता हस्तान्तरण र नयाँ मन्त्रीमण्डल विस्तारको अङ्कगणित पनि साना दलको इसारा र वाम दलभित्रकै खिचातानीमा अड्किएको छ। सबैभन्दा पेचिलो अङ्कगणित बागमती प्रदेशमा देखिएको छ। 104 सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि 53 सांसद चाहिन्छ। एमालेको 25 र नेकपाको 26 गरी वाम गठबन्धनसँग 51 सिट रहेको छ। उपसभामुख अप्सरा चापागाईले सभामुखको भूमिका निर्वाह गरिरहेकाले उहाँको मत गणना हुँदैन, अर्थात् बहुमतका लागि थप 2 सांसद अनिवार्य चाहिन्छ। तर 12 सिट रहेको निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश सत्ताको गणितीय चलखेलमा सामेल नहुने र सरकारमा नजाने औपचारिक निर्णय तय गरिसकेको छ। नेमकिपाले सरकार बनाउने भत्काउने खेलमा नलाग्ने स्पष्ट पारिसकेको छ भने दुई सिट रहेको हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान वज्राचार्यलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सरकारमा समेटिसक्नु भएको छ। राप्रपाको यो निर्णयले बागमतीमा एमाले नेकपाको नयाँ सरकार बनाउने प्रयासमा ठूलो धक्का लागेको छ। उता एमाले भित्र संसदीय दलका नेता जगन्नाथ थपलियालाई रोकेर किरण थापालाई मुख्यमन्त्री बनाउने अध्यक्ष ओलीको प्रयासले आन्तरिक किचलो समेत निम्त्याएको छ। नेकपाले नेतृत्व पाएको कर्णाली प्रदेशमा अङ्क गणित अनुकूल भए पनि मन्त्रालयको भागभण्डा नमिल्दा 10 दिनदेखि मुख्यमन्त्री मंगलबहादुर शाही एक्लै सरकार चलाउन बाध्य हुनुहुन्छ। 7 मन्त्रालय रहेको कर्णालीमा एमाले विगतको अभ्यास भन्दै 4 मन्त्रालयमा दावी गरेको छ। तर 14 सहित ठूलो दल रहेको नेकपाले मुख्यमन्त्री बाहेकका मन्त्रालय बराबरी बाँड्नुपर्ने अडान राख्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। उता 59 सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि 30 आवश्यक पर्दछ। एमालेको 22 र नेकपाको 8 गरी 30 पुगे पनि सभामुखको कारण वाम गठबन्धनलाई थप 1 आवश्यक पर्दछ। यहाँ राप्रपा र स्वतन्त्र सांसद फडेन्द्र देवकोटा निर्णायक बन्नु भएको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशमा बहुमतका लागि 42 चाहिन्छ। एमालेको 29 र नेकपाको 13 गरी 42 भए पनि सभामुख नेकपाकै भएकाले यहाँ पनि बहुमतका लागि 1 पुग्दैन। लुम्बिनीमा सरकार बनाउन जसपा नेपाल, राप्रपा, जनमत वा राष्ट्रिय जनमोर्चाको बैशाखी टेक्ने पनि बाध्यता रहेको छ। मध्य प्रदेशमा भने 103 सदस्यीय सभामा बहुमतका लागि 52 चाहिनेमा एमाले र नेकपाको जम्मा 39 मात्र रहेको छ। यहाँ जसपा नेपाल वा जनमत पार्टीको समर्थन बिना वाम सरकार असम्भव देखिन्छ। कोशी प्रदेशमा एमाले नेकपाको स्पष्ट बहुमत भए पनि नेतृत्व हेरफेरको विवादले अन्तत वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने सहमति भएको छ। 52 सदस्यीय सुदूरपश्चिममा भने नेकपाको 22 र एमालेको 11 सिट गरी वाम गठबन्धन सहज स्थितिमा छ र खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। तर यहाँ पनि साबिक माओवादी, एकीकृत समाजवादी र नाउपाको आन्तरिक शक्ति सन्तुलन मिलाउनु पर्ने चुनौती कायमै छ। सिद्धान्त र नीतिका कुरा गरेर मिल्दा अंगालो हाल्ने र नमिल्दा एकले अर्कालाई शत्रु करार गर्ने वाम घटकहरूको पुरानो प्रवृत्ति यति बेला प्रदेश सत्ताको साँचो साना दलको हातमा सुम्पिने कारक बनेको छ। जबसम्म नेताका टाउका र स्वार्थभन्दा माथि उठेर कार्यकर्ता र जनताको भावना अनुसारको सहमति बन्दैन तबसम्म प्रदेश सरकारहरूको यो अलमल र अस्थिरता अन्त्य हुने लक्षण देखिँदैन। प्रदेश सभाहरूमा देखिएको यो अङ्कगणितीय जटिलता र वाम दलहरूभित्र को आन्तरिक रडाकोले प्रदेश सरकारहरूलाई पुनः अस्थिरतातर्फ धकेलेको छ। साना दलहरूले कडा अडान लिँदा आगामी दिनमा प्रदेश सत्ताको समीकरण कुन दिशामा मोडिने हो त्यो भने हेर्न बाँकी नै छ।
आज शुक्रबार, शुक्रबारको कला साहित्यमा हामी रङ्गमञ्चका बारेमा चर्चा गर्दैछौँ। संसार एउटा रङ्गमञ्च हो र हामी सबै त्यसका पात्र हौँ। विलियम सेक्सपियरको यो चर्चित भनाइ आज पनि उत्तिकै सान्दर्भिक लाग्छ। फरक यति हो, जीवनको रङ्गमञ्चमा कुनै पात्रले आफ्नो भूमिका आफै रोज्न पाउँदैन। समयले भूमिका दिन्छ, परिस्थितिले संवाद लेख्छ र अनुभवले अभिनय सिकाउँछ। रङ्गमञ्च र जीवन बीचको सम्बन्धबारे चर्चा नयाँ होइन, तर बदलिँदो समाजसँगै यसको अर्थ भने झन गहिरिँदै गएको देखिन्छ। थप सामग्री सहकर्मी हरिराम पौडेलबाट।
मानिसले जीवनमा अनेक भूमिका निर्वाह गर्छ। कहिले अभिभावक, कहिले कर्मचारी, कहिले विद्यार्थी, कहिले साथी, कहिले प्रेमी आदि इत्यादि। यी र यस्तै हरेक भूमिकासँग आफ्नै जिम्मेवारी, चुनौती र अपेक्षा जोडिएका हुन्छन्। धेरैका लागि जीवन आफै एउटा अन्त्यहीन नाटक जस्तै लाग्छ, जहाँ कुनै पात्रले आफ्नो सम्पूर्ण कथा आफै लेख्न सक्दैन। नेपालमा रङ्गमञ्च केवल मनोरञ्जनको माध्यम मात्र होइन, समाजसँग संवाद गर्ने एउटा सशक्त विधा पनि बनेको छ। विभिन्न नाटकहरूले सामाजिक असमानता, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारी, भ्रष्टाचार र पुस्ताबीचको सम्बन्ध जस्ता विविध विषयलाई उठाउँदै आएका छन्। कतिपय दर्शकका लागि यस्ता नाटक आफ्नै जीवनको कथा जस्तै लाग्दछन्। सफल अभिनयको आधार कल्पना मात्र होइन, जीवनको गहिरो अवलोकन पनि हो। मानिसको हाँसो, आँसु, मौनता, क्रोध, असफलता र आशालाई नजिकबाट नबुझेसम्म कुनै पात्रलाई विश्वसनीय बनाइँदैन। त्यसैले कलाकारहरूका लागि जीवन नै सबैभन्दा ठूलो पाठशाला मानिन्छ। यद्यपि जीवन र रङ्गमञ्चबीच एउटा महत्त्वपूर्ण अन्तर छ। रङ्गमञ्चमा संवाद बिर्सिए फेरि अभ्यास गर्न सकिन्छ, अर्को दिन फेरि मञ्चन गर्न सकिन्छ, तर जीवनमा बोलिएका शब्द फिर्ता लिन सकिँदैन। गरिएका निर्णयहरू समयको अभिलेख बन्छन्। यही कारण जीवनको अभिनय सबैभन्दा कठिन अभिनय मानिन्छ। डिजिटल मनोरञ्जनको विस्तारले रङ्गमञ्चलाई चुनौती दिएको छ। मोबाइल फोनको पर्दामा केही सेकेन्डमै ध्यान तान्नुपर्ने युगमा एक डेढ घन्टाको नाटक हेर्न दर्शकलाई थिएटरसम्म ल्याउन सजिलो छैन। तर प्रत्यक्ष अभिनयको अनुभव भने अझै पनि कुनै प्रविधिले प्रतिस्थापन गर्न सकेको छैन। कलाकारको जीवन्त अभिनय र दर्शकको तत्काल प्रतिक्रिया मिलेर सृजना हुने त्यो क्षण प्रत्येक प्रस्तुतिमा नयाँ हुन्छ। त्यसैले रङ्गमञ्च आज पनि दर्शकको रोजाइमा छ, किनभने यसले मानिसलाई केवल कथा सुनाउँदैन, आफूलाई हेर्ने ऐना पनि दिन्छ। मञ्चमा देखिएका पात्रहरू काल्पनिक हुन सक्छन्, तर उनीहरूको पीडा, प्रेम, सङ्घर्ष र सपना भने हाम्रो समाजकै वास्तविक प्रतिबिम्ब हुन्छ। जीवन र रङ्गमञ्चका सन्दर्भमा आज हामी चर्चित रङ्गकर्मी मोहन अभिलाषीसँग छोटो कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम घटना र विचारमा।
हस्, धन्यवाद।
तपाईँले रङ्गमञ्चमा बिताएको लामो यात्रालाई फर्केर हेर्दा जीवनले तपाईँलाई अभिनय सिकायो कि अभिनयले जीवन सिकायो?
रङ्गमञ्चमा वास्तवमा अभिनय हामी भन्छौँ, त्यो अभिनय हुँदैन। जस्तै चलचित्रमा हामी अभिनय गर्छौँ, तर रङ्गमञ्चमा चाहिँ अभिनय नगर भन्छन् क्या। एक्टिङ इज नो एक्टिङ। अभिनय गर्ने होइन कि, रङ्गमञ्चमा चाहिँ हामीले कुनै पात्रको जीवन बाँच्नुपर्ने हुन्छ। त्यसैले मेरो यात्रामा चाहिँ अभिनयले चाहिँ मलाई जीवन सिकायो।
हरेक कलाकारले मञ्चमा अनेक पात्र बाँच्छ, ती पात्रहरूमध्ये कुनै एउटा पात्रले तपाईँको वास्तविक जीवनलाई नै परिवर्तन गरेको केही अनुभव गर्नुभएको छ?
त्यो पात्रले मेरो जीवनलाई परिवर्तन गरेको त छैन, तर त्यो पात्रले चाहिँ धेरै दिनसम्म टच चाहिँ गर्छ है। म आफैले गरिरहेको पात्र होस् अथवा मैले लेखेको लघु चलचित्र चलचित्रको कथाको पात्रहरूले पनि त्यसले चाहिँ हानि राख्छ, दिमागलाई हानि राख्छ होइन, त्यो पात्रको जीवन। अनि कस्तो हुन्छ भने, त्यो पात्र लेखिरहँदाखेरि अथवा त्यो पात्र चरित्र निर्वाह गरिरहँदाखेरि चाहिँ त्यो पात्रभित्र भिजेर काम गर्नुपर्ने हुन्छ क्या हामीले। र त्यो पात्रको जीवनले कहिलेकाहीँ जीवनलाई असर चाहिँ गर्छ होइन, वास्तविक जीवनलाई, तर त्यसले जीवनै परिवर्तन गर्ने भन्ने चाहिँ छैन।
आजको नेपाली समाजलाई बुझ्न रङ्गमञ्च कतिको प्रभावकारी माध्यम बनेको छ? के यसले अझै पनि समाजलाई प्रश्न गर्न र परिवर्तनतर्फ डोर्याउन सक्छ?
रङ्गमञ्च चाहिँ वास्तवमा एउटा ऐना जस्तै हो क्या, समाजको ऐना। समाजमा जे हुन्छ, जे भइरहेको छ, त्यो कुरालाई चाहिँ टपक्क टिपेर ल्याएर निर्देशक कलाकर्मीहरूले चाहिँ त्यसलाई चाहिँ रङ्गमञ्चमा प्रदर्शन गर्ने गर्छन्। र कति कुरा वास्तविकता नहुन पनि सक्छ, जस्तो कि कल्पनाको कुरा पनि हामीले रङ्गमञ्चमा प्रस्तुत गर्छौँ क्या। भए कति वास्तविक कुरा हुन्छन्, कति काल्पनिक कुरा हुन्छन्।
डिजिटल युगमा दर्शकको बानी फेरिएको छ, यस्तो अवस्थामा रङ्गमञ्चको भविष्य यहाँले कस्तो देख्नु भएको छ?
डिजिटल युग चाहिँ आयो, तर कस्तो हुन्छ भने, जस्तो कि हामी कुनै पनि फुटबल गेमहरू हुन्छ त्यसमा चाहिँ हामी के गर्छौँ भने टिभीमा पनि हेर्न मिल्छ नि त, तर हामी चाहिँ रङ्गमञ्च त्यो जहाँ भइरहेछ खेल मैदान त्यहीँ गएर हेर्नुको मजा छुट्टै हुन्छ क्या। त्यस्तै रङ्गमञ्चमा पनि डिजिटल आएर पनि तर मान्छेको थिएटरको त्यो मजा छुट्टै हुन्छ, रङ्गमञ्चको मजा नै छुट्टै हुन्छ नि त। किनभने त्यो चलचित्रको पर्दामा त हामीले हेर्छौँ थोरै इमोसनल्ली होला, त्यहाँ त वास्तविक त्यसको टेस्टै फरक छ क्या त्यहाँ। किनभने कलाकार आँखै अगाडि कलाकार हुन्छ, उनीहरूले चाहिँ त्यो पात्रको वास्तविक जीवन बाँचिरहेको हुन्छ र पात्रसँग डाइरेक्ट हेर्न मिल्ने भएको भएर त्यसलाई डिजिटल दुनियाँले केही असर गर्दैन, किनकि रङ्गमञ्च आफैमा पनि अहिले विकास हुँदै गएको छ। मान्छे चलचित्र हेर्नभन्दा महँगो पर्छ अहिले रङ्गमञ्च नाटक हेर्नको लागि, यति धेरै कस्ट पर्छ नि त, तर पनि मान्छे रङ्गमञ्चतिर खनिरहेको छन् क्या। त्यसैले डिजिटलले खासै फरक पार्दैन।
रङ्गमञ्चले कलाकारलाई चाहिँ के दिन्छ जुन चलचित्र वा टेलिभिजनले दिन सक्दैन?
कलाकारलाई रङ्गमञ्च भनेको चाहिँ एउटा सार्पनर जस्तै हो क्या, जसले एउटा कलाकारलाई तिखार्ने काम गर्छ जुन चलचित्रले गराउन सक्दैन.
हुन्छ, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद.
हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद यो महत्त्वपूर्ण समय.
हजुर हजुर, उहाँ हुनुहुन्थ्यो चर्चित्र रङ्गकर्मी तथा थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी लघु चलचित्रहरूका लेखक तथा निर्देशक मोहन अभिलाषी.
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै. कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ. नमस्कार.